राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन शुरू हुन अब 4 दिन मात्र बाँकी।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि 2082 जारी। कार्यविधिले अस्पतालको सेवा जनमैत्री र प्रभावकारी हुने मन्त्रालयको विश्वास। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउन पर्यटन मन्त्रालयको निर्देशन। समुद्री सुरक्षा चुनौतीको सामना र आपूर्ति श्रृंखलालाई निर्वाध अघि बढ़ाउन सामूहिक जिम्मेवारीको आवश्यकता रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई र करिब 10 दिन लामो चन्द्र यात्राबाट आर्टेमिस द्वितीय पृथ्वीमा फर्कियो।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि 2082 जारी गरेको छ। अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य, प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन 2075 अनुरूप कार्यविधि जारी गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो। बिरामीको उपचार अभिलेख र फलोअप व्यवस्थित गर्न एकीकृत विद्युतीय अभिलेख प्रणालीको विकास, प्रयोगशाला प्रतिवेदन 24 घण्टा उपलब्ध गराउने, अस्पतालको फार्मेसीमा पाइने औषधि मात्र चिकित्सकले सिफारिश गर्नुपर्नेछ। यसैगरी बिरामीलाई रिफर गर्नुपर्ने भएमा रिफर स्लिप सहित सरकारी अस्पतालमा पठाउनुपर्ने, अस्पतालमा दैनिक आवश्यक पर्ने औषधि फार्मेसीमा मौजदात हुनुपर्ने लगायतका सेवा सहज हुनुपर्ने सहप्रवक्ताले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि बहिरंग ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्णयमा पुनर्विचार गर्न माग गरेको छ। सरकारले शनिबार र आइतबार 2 दिन विदा गर्ने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरंग सेवा सञ्चालन गर्न र सट्टा विदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको थियो। सो निर्देशन प्राप्त भएपछि संघले एक विज्ञप्ति जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ़दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाई हुने भएकाले आइतबार बहिरंग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो। चिकित्सक तथा स्वास्थ्यकर्मीले 9-5 बाहेक अनकल, राउण्ड तथा आकस्मिक लगायत 24 घण्टा सेवा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको संघले जनाएको छ। पर्याप्त जनशक्ति व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न नसकिने संघको ठहर छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका विमानस्थलमा 24 घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाई सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको, स्तनपान एवं शिशु हेरचाह कक्ष सञ्चालन आवश्यकता अनुसार स्तरोन्नति, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष सञ्चालन गर्न पनि निर्देशन दिएको छ। विमानस्थलको सरसफाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन, दैनिक सरसफाई लगभग प्रणाली कायम गर्न विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइएको छ। शौचालयमा महिला यात्रीका लागि निशुल्क सेनिटरी प्याड व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। सरकारले शून्य बाँकी फाइल अभियान यही चैत्र 30 गतेदेखि आगामी वैशाख 7 गतेसम्म सञ्चालन गर्ने भएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन सम्बन्धी मार्गदर्शन 2082 सार्वजनिक गरेको छ। कार्यालयमा दर्ता भएका फाइल, शुरूआत भएका टिप्पणी लगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्नका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालयले उल्लेख गरेको छ। यस्तै फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाउने तथा सेवा प्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन गर्न लागि स्पष्ट पारिएको छ। यस अभियानको मुख्य उद्देश्य कुनै पनि फाइल अनिश्चित समयसम्म अड्केर नबसोस्, जिम्मेवारी स्पष्ट होस् र कम हुने वा नहुने विषयको समयमै टुंगो लागोस् भन्ने रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति श्रृंखलामा अवरोध र बढ़दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनु भएको छ। मरिससको पोर्ट लुइसमा आजदेखि शुरू भएको नौं हिन्द महासागर सम्मेलनमा उहाँले मध्यपूर्वमा भइरहेका द्वन्दबाट नेपाल सहित सिंगो विश्व नै प्रभावित भएको उल्लेख गर्नुभयो। मन्त्री खनालले द्वन्दका असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएका र त्यसले इन्धन मूल्य, आपूर्ति श्रृंखला र जीविकोपार्जनमा समेत प्रभाव पारेकाले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोड़िएको धारणा राख्नुभयो। उहाँले नेपाल सम्वादको साझेदार, भूपरिवेष्टित राष्ट्रहरूको आवाज र पहाड़ तथा महासागर बीचको सेतु बन्न तयार रहेको बताउनुभयो। नेपाल भूपरिवेष्टित मुलुक भए पनि हिन्द महासागरसँग यसको सम्बन्ध प्राचीन, स्वाभाविक र अविभाज्य रहेको उल्लेख गर्दै मन्त्री खनालले इतिहासमा नेपाली व्यापारी, तीर्थयात्री र विद्वानहरूले हिमालदेखि महासागरसम्म जोड़ने मार्गहरू प्रयोग गरेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेन्जी आन्दोलनका एक घाइतेलाई निशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ। चिकित्सा शिक्षा आयोगको व्यवस्थानुसार छात्रवृत्ति मेरिट र कानूनी मापदण्डका आधारमा वितरण हुने र यस वर्षको एमबीबीएस सीटमा जेन्जी घाइतेलाई दिइएको अवसरले बाधा नपरेको मन्त्रालयले जनाएको छ। सरकारको त्यस निर्णयले प्रचलित कानून बमोजिम अरू कसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको शिक्षा मन्त्रालयले स्पष्ट गरेको छ। बैतडी जिल्लाको पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरूमा सञ्चालन गरिएको प्रजनन स्वास्थ्य शिविरबाट कुल 242 जना महिलाले सेवा लिएका छन्। महिलाहरूको प्रजनन स्वास्थ्यप्रति सचेतना वृद्धि गर्ने तथा प्रारम्भिक चरणमै रोग पहिचान गरी उपचारको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालित शिविरमा सेवा लिन गएका मध्ये 155 जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको पाटन नगरपालिकाले जनाएको छ। गोविन्द पन्तको रिपोर्ट।
नगरपालिकाको वडा नम्बर 3 गुजर स्वास्थ्य चौकी, वडा नम्बर 9 स्थित आधारभूत स्वास्थ्य केन्द्र टकर, वडा नम्बर 2 स्थित शिलंगा स्वास्थ्य चौकी र वडा नम्बर 4 स्थित भूमेश्वर स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको बताउनुहुन्छ स्वास्थ्य शाखा प्रमुख मदन सिंह महरा।
चारवटा स्वास्थ्य चौकीहरूमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरेका हौ। यसको मुख्य उद्देश्य भनेको अब महिलाहरूमा विभिन्न खालका प्रजनन स्वास्थ्य समस्याहरू हुन्छन्, जस्तै पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर हुने, प्रसव फिस्टुला, जस्तै प्रकारका अन्य स्वास्थ्य समस्याहरू, तल्लो पेट दुख्ने, खोर पानीहरू बग्ने खालका प्रजनन स्वास्थ्य समस्याहरू हुन्छन्। ती स्वास्थ्य समस्याहरूको समयमै चिकित्सक र स्वास्थ्य कर्मी मार्फत पहिचान गर्ने, पहिचान भएका समस्याहरूको उपचार व्यवस्थापन गर्ने उद्देश्यका लागि नगरपालिकाको आयोजनामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको।
शिविरमा सेवा लिन आएका मध्ये 155 जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ। तीमध्ये 3 जनामा पोजेटिभ देखिएपछि उनीहरूलाई थप उपचारका लागि सिफारिश गरिएको बताउनुहुन्छ गुजर स्वास्थ्य चौकीका प्रमुख विष्णु पन्त।
पाठेघरको काम खस्ने रोगहरूको 2 बिरामी फेला भयो भने चाहिँ पाठेघरको मुखको क्यान्सरको 1 शंकास्पद बिरामी भेटिएको छ, जसलाई हामीले रिफर गरेका थियौँ स्वास्थ्य उपचारको लागि बनगढी जानु भएको छ भन्ने चाहिँ खबर पाएको थिएँ।
यस्तै 12 जना महिलाको पाठेघर खसेको समस्याको पहिचान र व्यवस्थापन गरिएको छ भने 35 जना गर्भवती महिलाहरूको अल्ट्रासाउण्ड गरिएको छ। अल्ट्रासाउण्ड गर्दा जटिल देखिएका गर्भवती आमाहरूलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको बताउनुहुन्छ आधारभूत स्वास्थ्य केन्द्र टकरेका प्रमुख प्रकाश भट्ट।
हाम्रो 35 पाठेघरको मुखको क्यान्सर जाँच गर्दा 1 युटिएस प्लेयर भेटिएको छ भने ती महिलाहरूलाई लामो समयको अवधिमा पनि परिवार नियोजन सेवा, इम्प्लान्ट सेवा पनि दिएको छ र सबैलाई स्वास्थ्य सम्बन्धी परामर्श पनि दिएको थियो।
ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई नजिकैको स्वास्थ्य संस्थाबाट प्रजनन स्वास्थ्य सेवा दिने उद्देश्यले चिकित्सक सहित शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
इन्धन खपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढ़ाउन वातावरणविदहरूले जोड़ दिनुभएको छ। कैलाशकूट सामाजिक अभियानले आज काठमाण्डौको हाँडी गाउँमा आयोजना गरेको स्वस्थ वातावरण आजको आवश्यकता विषय कार्यक्रममा उहाँहरूले कम ऊर्जा खपत गरी छिटो पकाउनका लागि भान्सामा इण्डक्सनको प्रयोगलाई विस्तार गर्नुपर्ने बताउनुभयो। वातावरणविद भूषण तुलाधरले घरमा हुने वायु प्रदूषण कम गर्न भान्सामा ग्यासको सट्टा विद्युत प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले प्लास्टिक लगायतका फोहोर नजलाउन औद्योगिक क्षेत्र र धेरै प्रदूषण हुने स्थानमा जाँदा तथा वाकिङ गर्दा मास्कको प्रयोग गर्न सुझाव दिनुभयो। वातावरणविद सिलसिला आचार्यले हामीसँग भएको पुराना ज्ञान र परम्परालाई आधार मानेर अभ्यासमा ल्याउन सके वातावरण जोगिने बताउनुभयो। उहाँले वातावरणलाई स्वास्थ्य र समाजसँग जोडेर अघि बढ़न आवश्यक रहेको बताउनुभयो। समाजका अध्यक्ष महेश कुमार श्रेष्ठले स्वास्थ्य शिक्षा वातावरण र संस्कृतिका विषयमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो। समाजका उपाध्यक्ष एवं शिक्षाविद उत्तम राज त्रिपाठी र महासचिव इन्जिनियर मोहन पौडेलले वातावरण संरक्षण र प्रदूषण कम गरी जीवन्त हाँडी गाउँ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको उल्लेख गर्नुभयो। कार्यक्रममा भान्सामा ग्यासको सट्टा विद्युतको प्रयोग बढ़ाउन सके तुलनात्मक रूपमा खर्च कम हुने र वायु प्रदूषण समेत कम हुने विवरण प्रस्तुत गरिएको थियो। वायु प्रदूषणका कारण नेपालमा प्रति वर्ष 40,000 भन्दा बढ़ीको मृत्यु हुने गरेको तथ्याङ्क छ। नुवाकोटको बेलकोट गढ़ी नगरपालिका 9 नलगाउँमा रूख काट्ने क्रममा आफैले काटेको रूख लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। रूखले लागेर स्थानीय 35 वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो। डाँडाकाँडा धुवाले ढाकिने तथा जंगल डढ़ेर राताम्य हुने दृश्य स्याङ्जामा हरेक वर्षको चैत वैशाख महिनामा सामान्य जस्तै देखिँदै आएको छ, तर यस वर्ष वन डढ़ेलोका घटनाहरू उल्लेखनीय रूपमा घटेका छन् र वन क्षेत्रहरूमा हरियालीको मात्रा स्पष्ट रूपमा वृद्धि भएको देखिन्छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अर्यालको रिपोर्ट।
डाँडाकाँडा धुवाले ढाकिने र जंगल डढेर रातै हुने दृश्य स्याङ्जाका लागि हरेक वर्षको चैत वैशाखमा सामान्य जस्तै थियो, तर यसपालि भने अवस्था फरक देखिएको छ। वन डढेलोका घटना उल्लेखनीय रूपमा घटेका छन् र वनैभरि हरियाली देखिन्छ। डिभिजन वन कार्यालय स्याङ्जाको तथ्याङ्क अनुसार 2080 सालमा झण्डै 497.2 हेक्टर वन डढेलोबाट प्रभावित भएको थियो, तर 2081 घटेर जम्मा 24 हेक्टरमा सीमित रह्यो। चालू वर्षमा पनि आदिखोला गाउँपालिकाको राम्ची क्षेत्रमा लागेको सामान्य डढेलो बाहेक अन्यत्र ठूलो क्षति नभएको जनाइएको छ। फागुन सहितको सुक्खा समयमा समेत परेको वर्षाले वन क्षेत्रलाई हरियाली बनाई राख्न सहयोग पुगेको छ। साथै कार्यालयले सञ्चालन गरेका जनचेतनामूलक कार्यक्रम डढेलो नियन्त्रणका पूर्व तयारी तथा स्थानीयको सक्रियताले समेत डढेलो न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत सन्तोष पोखरेलले बताउनुभयो।
अहिले जनरली हेर्यौं भने विगतका वर्षहरूमा भन्दा यस वर्ष चाहिँ कम डढेलो हुनुको मुख्य कारण त प्री मनसुन पनि हो र अर्को चाहिँ स्थानीय तह एवं हाम्रो डिभिजन वन कार्यालयको प्रचार प्रसार कार्यक्रम एवं जनताहरूमा पनि अलिकति सचेतना वृद्धि भएको डढेलो लगाउनेलाई यस वर्ष हामीले कारवाही पनि गरेका छौं कतिपय ठाउँमा, त्यसले गर्दा पनि घटनाहरू कम भएका छन्।
पतझरका कारण सुक्खा हुने स्याङ्जाका पाखा पखेरामा यस वर्ष वन विनाश न्यून हुँदा जिल्लाभर रहेका 525 सामुदायिक वनहरू सुरक्षित रहन सफल भएका छन्। यद्यपि फागुनदेखि वैशाखसम्मको समय अझै पनि डढेलोको दृष्टिले संवेदनशील मानिने भएकाले थप सतर्कता आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन्। हालसम्मको उपलब्धिलाई निरन्तरता दिन सके स्याङ्जा अन्य जिल्लाका लागि उदाहरणीय बन्न सक्ने देखिन्छ। क्रान्ति अर्याल, रेडियो नेपाल, स्याङ्जा।
अब अन्तर्राष्ट्रिय समाचार। आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान प्रशान्त महासागरमा सफल स्प्ल्याश डाउनसँगै सम्पन्न भएको छ। अत्यन्त जोखिमपूर्ण पुनः प्रवेश पार गर्दै अन्तरिक्ष यात्रीहरूले केवल सुरक्षित अवतरण मात्र गरेनन्, मानव अन्वेषणको नयाँ अध्याय शुरू गर्ने मार्ग पनि तयार पारेका छन्। करिब 10 दिन लामो यस अभियानले चन्द्रमाको टाढ़ाको भागदेखि दुर्लभ खगोलीय दृश्यहरू अवलोकन गर्यो। मिशन सम्पन्न गरी फर्किएका कमाण्डर रीड वाइजम्यान, पाइलट भिक्टर ग्लोवर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यान्सेन सानडियागो नजिक समुद्रमा अवतरण गरेको क्याप्सूलबाट बाहिरिँदा उहाँहरूमा उत्साह र राहत दुवै झल्किएको थियो। नासाका प्रशासक जारेड आइज्याक म्यानले यस टोलीलाई मानवताको प्रतिनिधिका रूपमा व्याख्या गर्दै उहाँहरूको योगदानले आगामी चन्द्र अवतरण लागि आधार तयार गरेको बताउनुभयो। यस अभियानले विविधता र समावेशिताको सन्देश पनि दिएको छ। क्रिस्टिना कोच चन्द्रमातर्फ उड्ने पहिलो महिला बन्नुभयो भने भिक्टर ग्लोवर पहिलो अश्वेत अन्तरिक्ष यात्री र जेरेमी ह्यान्सेन पहिलो गैर अमेरिकी नागरिकका रूपमा इतिहासमा दर्ज हुनुभयो। अप्रेल 1 फ्लोरिडाबाट प्रक्षेपण गरिएको यो अभियानले चन्द्रमाको परिक्रमा नगरे पनि मानवले अहिलेसम्म यात्रा गरेको सबैभन्दा टाढ़ाको दूरी 4,06,771 किलोमिटर पार गर्दै नयाँ कीर्तिमान बनायो। यस क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढ़ाको भागका दृश्यहरू क्यामेरामा कैद गरेका थिए, जुन मानव आँखाले यसअघि कहिल्यै देखेको थिएन। पूर्वी अफगानिस्तानको परवान प्रान्तमा घरको छत खस्दा एकै परिवारको 8 जनाको मृत्यु भएको छ। भारी वर्षाका कारण घरको छत खसेको थियो। यसअघि काबुलको बागरामी क्षेत्रमा यस्तै दुर्घटनामा एकै परिवारका 8 जनाको ज्यान गएको थियो। अफगानिस्तानमा विगत 2 हप्तामा बाढ़ीजन्य घटनाहरूका कारण 148 जनाको मृत्यु भइसकेको छ। मध्य पूर्वमा जारी द्वन्द रोक्ने उद्देश्यसहित शुरू हुन लागेको अमेरिका इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वास बीच पाकिस्तानको राजधानी इस्लामाबादमा हुने भएको छ। केही हप्ता यता जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको यो पहललाई पाकिस्तानी नेतृत्वले मेक वा ब्रेक चरणको संज्ञा दिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिबार इस्लामाबाद पुग्नु भएको छ। उहाँलाई पाकिस्तानका सेना प्रमुख असीम मुनिरले नूर खान एयरबेसमा स्वागत गर्नुभयो, जहाँ अमेरिकी विशेष दूत स्टीभ विटकफ र जारड कुस्नर पहिले नै उपस्थित हुनुहुन्थ्यो। उता इरानी संसदका अध्यक्ष मोहम्मद बागेर कालिवाफको नेतृत्वमा रहेको प्रतिनिधि मण्डल पनि रातारात राजधानी नजिकै अवतरण गरेको थियो। यसैबीच युद्ध विराम स्वयं नै कमजोर अवस्थामा रहेको छ। विशेष गरी लेबनानमा इजरायलको निरन्तर आक्रमणहरूले स्थिति थप जटिल बनाएको छ। युद्ध विराम लागू भएको 48 घण्टा नबित्दै सयौंको ज्यान जाने गरी भएको बमबारीले शान्ति प्रक्रियामाथि प्रश्न उठाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम सँगसँगै सामाजिक रूपान्तरणको आधार समेत भएको बताउनु भएको छ। गाउँ पर्यटन प्रबन्धन मंच नेपालको शनिबार काठमाडौँमा आयोजित 27 वार्षिक साधारण सभामा अध्यक्ष दाहालले स्पष्ट दृष्टिकोण, आपसी सहकार्य र दृढ़ प्रतिबद्धताका साथ अगाडि बढ़न सके नेपाललाई विश्वकै उत्कृष्ट ग्रामीण पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने बताउनुभयो। अध्यक्ष दाहालले पर्यटन क्षेत्रको दिगो विकासका लागि दीर्घकालीन पर्यटन नीति, लगानी सुरक्षा र स्पष्ट कानूनी संरचना आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा गाउँ पर्यटन मंच नेपालका अध्यक्ष शकुन्तला देवकोटाले मुलुकको ग्रामीण पर्यटनको विकास, विस्तार र प्रवर्धनमा मंचले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्र बाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेश गर्नु नपर्ने स्पष्ट पारेको छ। वैदेशिक रोजगार विभागबाट यही चैत्र 23 गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्यल बढ़ाएको भन्दै अध्यागमनले यसबारे थप स्पष्ट पारेको हो। वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले रसिद लगायतका कागजात पेश गर्नुपर्ने जनाएको थियो। अध्यागमन विभागले जारी गरेको पछिल्लो सूचनामा कुनै पनि किसिमको भ्रममा नपरी गन्तव्य मुलुक र यात्राका बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न आग्रह गरेको छ। भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकले कम्तीमा 6 महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुक प्रवेशको अनुमति भिसा भएमा सो घोषणा सहित विदेश जान पाउने व्यवस्था यसअघिदेखि नै कार्यान्वयनमा रहेको पनि विभागले जनाएको छ। तनहुको ऐतिहासिक तथा सांस्कृतिक शहर बन्दीपुर र धार्मिक इतिहास बोकेको ब्यास नगरपालिकालाई जोडेर होमस्टे सर्किट निर्माण प्रक्रिया अगाडि बढेको छ। ब्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा बन्दीपुर केशवटार होमस्टे सर्किट निर्माण हुन लागेको हो। सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो। करिब 25 किलोमिटर चक्रीय दूरीमा फैलिएको यस सर्किटमा 14 होमस्टे र 20 भन्दा बढी गाउँ समेटिने बन्दीपुर गाउँपालिकाका पर्यटन शाखा प्रमुख सुरज भट्टराईले जानकारी दिनुभयो। पहाड़की रानी उपनामले समेत परिचित तनहुको पुरानो सदरमुकाम बन्दीपुरलाई खुल्ला र जीवन्त सांस्कृतिक संग्रहालयका रूपमा समेत लिने गरिन्छ।
दाङको घोराहीमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रूपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्पालाई 3-0 सोझो सेटमा पराजित गर्दै रूपन्देहीले उपाधि हात पारेको हो। रूपन्देहीले पहिलो सेटमा 25-17, दोस्रो सेटमा 25-18 र तेस्रो सेटमा 30-28 अंकले पाल्पालाई पराजित गरेको हो। उपाधिसँगै विजेता रूपन्देहीले नगद 1,00,000 रूपियाँ, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता पाल्पाले नगद 65,000 रूपियाँ, सील्ड मेडल तथा प्रमाणपत्र हात पारेको छ। प्रतियोगितामा रूकुम पूर्व तेस्रो र बर्दियाले चौथो स्थान प्राप्त गरेका छन्। तेस्रो स्थान प्राप्त रूकुम पूर्वले नगद 35,000 र चौथो स्थान प्राप्त बर्दियाले 15,000 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ। नेपालकी कराते स्टार एरिका गुरूङ चीनमा जारी कराते वान प्रिमियर लीगको फाइनलमा प्रवेश गरेकी छिन्। चीनको लेसानमा आज भएको सेमी फाइनलमा एरिकाले महिला 68 केजी तौल समूहमा इटलीकी फेराकुटी क्लियोलाई 8-3 ले हराइन्। यो सँगै एरिकाको कम्तीमा रजत पदक पक्का भएको छ। फाइनलमा एरिकाले आइतबार काजकिस्तानकी सोफिया बर्लुथ सोभासँग प्रतिस्पर्धा गर्नेछिन्। यसअघि टर्कीमा भएको कराते वान प्रिमियर लीगको फाइनलमा एरिका सोफियासँग नै पराजित भएकी थिइन्। नेपालका उदयमान खेलाड़ी निहाना श्रेष्ठले फिडे वर्ल्ड स्कूल टीम चेस च्याम्पियनशीप अन्तर्गत एसियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रजत पदक जितेकी छिन्। श्रेष्ठले 7 खेलबाट 5.5 अंक जोड्दै आफ्नो व्यक्तिगत चौथो वर्ल्ड समूह स्पर्धामा रजत जितेकी हुन्। पदक जित्ने क्रममा निहानाले अस्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तान र सिंगापुरका खेलाड़ीमाथि शानदार जीत निकालेकी थिइन्। उनले चीन विरूद्ध बराबरी तथा पाकिस्तानसँग एक हार बिहोरिन। अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभाग र पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 12.2 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 25.3 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस, पोखराको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 11.6 डिग्री सेल्सियस र दिपालको अधिकतम 32.7 डिग्री सेल्सियस, न्यूनतम 12.6 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि 2082 जारी। कार्यविधिले अस्पतालको सेवा जनमैत्री र प्रभावकारी हुने मन्त्रालयको विश्वास। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउन पर्यटन मन्त्रालयको निर्देशन। समुद्री सुरक्षा चुनौतीको सामना र आपूर्ति श्रृंखलालाई निर्वाध अघि बढ़ाउन सामूहिक जिम्मेवारीको आवश्यकता रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई र करिब 10 दिन लामो चन्द्र यात्राबाट आर्टेमिस द्वितीय पृथ्वीमा फर्कियो। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।